नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सप्तरीमा प्रहरीको गोली लागेर दुईजनाको ज्यान गयो, एमालेको मेची महाकाली अभियान 3 दिनका लागि स्थगित।
स्थानीय तहको केन्द्रको न्यूनतम मापदण्ड बनाउन सरकारद्वारा समिति गठन, पूर्वाधारमा एकरूपता ल्याउन र विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्य।
विदेशी लगानी भित्र्याउन सरकारद्वारा 4 समिति गठन, नयाँ प्रविधि र लगानीको प्रयोग बढेसँगै नेपालमा उत्पादित औषधि विदेशमा समेत निर्यात।
अफ्रिकाका विभिन्न साउथ इस्ट एसियाका निसर्टन देशहरूमा चाहिँ एक्सपोर्ट चाहिँ भइसकेका छ।
प्रदूषण र दूषित खानपानले 5 वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा, वर्षेनी 17 लाख बालबालिकाको ज्यान जाने गरेको डब्ल्यूएचओको अध्ययन।
र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिमाञ्चल र एपीएफ खेल्ने।
अगस्त्य मुनि तहाँ उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बीच झडप हुँदा दुईजनाको ज्यान गएको छ। सप्तरीको राजविराज अन्तर्गत गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा नेकपा एमालेको मेची महाकाली अभियान बिथोल्न पुगेका मोर्चाका कार्यकर्ताले ढुङ्गा मुडा गरेपछि प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीले हानेको गोली लागेर मलेट 3 22 वर्षीय रञ्जन मेहता र मलेट 4 पिताम्बर लाल यादवको ज्यान गएको हो। रञ्जनको घटनास्थलमा नै र पिताम्बरलालको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो। मोर्चाका कार्यकर्ताले सुरक्षामा खटिएका प्रहरीमाथि पेट्रोल बम नै हानेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। मेची महाकाली अभियानको तेस्रो दिन आज एमाले नेताहरू सुनसरीको इनरुवामा भएको कार्यक्रममा सहभागी भएर राजविराज पुगेका थिए। एमाले नेताहरू राजविराज पुग्ने क्रममा सप्तरीका ठाउँ ठाउँमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि विरोध प्रदर्शन गरेका थिए। राजविराजमा भएको कार्यक्रमलाई सम्बोधन गरेपछि एमाले नेताहरू सप्तरीको रूपनगरमा पुगेका छन्। एमालेको मेची महाकाली अभियानलाई लक्षित गर्दै सप्तरी सिराहामा सुरक्षा व्यवस्था निकै कड़ा पारिएको छ।
यसैबीच राजविराजमा प्रहरीको गोली लागेर दुईजनाको ज्यान गएपछि एमाले मेची महाकाली अभियान 3 दिनका लागि स्थगित गरेको छ। सप्तरीको रूपनगरमा बसेको एमाले स्थायी समितिको बैठकले मेची महाकाली अभियान 3 दिनका लागि स्थगित गर्ने निर्णय गरेको एमालेका उपाध्यक्ष भीम रावलले उज्यालोलाई जानकारी दिनुभयो। घटनाक्रम असहज ढंगले अघि बढ़ेकोले परिस्थितिको मूल्याङ्कन गरेर अघि बढ़ने एमाले जनाएको छ। संसदीय लोकतन्त्रमा सभा सम्मेलन गर्न पाउने अधिकारलाई बिथोल्न खोज्नु आपत्तिजनक भएको ठहर पनि एमाले गरेको छ। यस्तै एमाले मेची महाकाली अभियानको क्रममा आज सप्तरीमा भएको घटनाका बारेमा छलफल गर्न मधेसी मोर्चाको बैठक अहिले काठमाडौँमा बसिरहेको छ।
नेपाल बार एसोसिएशनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा सञ्चालन गरेको सभा सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पुर्याएको प्रति ध्यानाकर्षण भएको जनाएको छ। बारका सचिव इन्द्रबहादुर अधिकारीले आज प्रेस विज्ञप्ति निकालेर तराई मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध प्रदर्शन अमर्यादित र मानवाधिकार विपरीत क्रियाकलापप्रति बारको ध्यान आकर्षण भएको जनाउनु भएको छ। विज्ञप्तिमा राजनैतिक दलहरूले संविधान प्रदत्त राजनैतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रमहरू हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्ने जस्ता मानवाधिकारको मर्म विपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका र नगरपालिका केन्द्रको न्यूनतम मापदण्ड बनाउन राज्य मन्त्री श्रीप्रसाद जवेगुको संयोजकत्वमा समिति गठन गरेको छ। स्थानीय तहको केन्द्रमा निर्माण गरिने पूर्वाधारमा एकरूपता ल्याउन र भविष्यमा गरिने विकास निर्माणका लागि पनि सहयोग पुर्याउन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिलाई गाउँपालिका नगरपालिकाको केन्द्र र वाडा केन्द्रको न्यूनतम मापदण्ड तोक्ने तथा गाउँपालिका नगरपालिकाको केन्द्रमा रहने सरकारी कार्यालयको पनि न्यूनतम मापदण्ड तोक्ने कार्यविधि दिइएको छ। समितिले गाउँपालिका नगरपालिकाको शहरी केन्द्र, ढल, सड़क लगायत भौतिक पूर्वाधार, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन लगायतका न्यूनतम मापदण्ड सिफारिश गर्नेछ। यसैबीच मन्त्रालयले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्री परिषदले स्वीकृति गरेसँगै 744 स्थानीय तहमा कार्यकारी प्रमुख सहितका कर्मचारी पठाउने अन्तिम तयारी गरेको छ।
वैशाख 31 गते हुने स्थानीय तहको चुनावको तयारी तीव्र भएसँगै महिला, दलित जनजाति, मधेसी, अल्पसंख्यक उत्साहित छन्। स्थानीय तहमा ठूलो संख्यामा समावेशिताको सुनिश्चितता भएसँगै अहिलेसम्म पछि परेका समुदाय एकैपटक जनप्रतिनिधिका रूपमा चुनिने बाटो खुलेको छ। आगामी चुनावमा कसरी हुन्छ त समावेशिताको आधारमा प्रतिनिधिको चयन? प्रकाश ढकालको रिपोर्ट।
दोस्रो जनआन्दोलनपछि सशक्त रूपमा उठेको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था सरकारी सेवामा मात्र नभई अब स्थानीय जनप्रतिनिधि चयनमा समेत हुने भएको छ। विश्वका कतिपय विकसित देशहरूमा समेत राज्य सञ्चालनमा महिलाको उपस्थिति नभइरहेको बेला नेपालमा भने महिला, दलित, अल्पसंख्यक समुदाय एकैपटक जनप्रतिनिधिका रूपमा राज्यको मूल प्रवाहमा पुग्दैछन्। 744 स्थानीय तहबाट वैशाख 31 गते निर्वाचित हुने झनै 36,000 प्रतिनिधि मध्ये झन्नै आधा संख्यामा महिला दलितले प्रतिनिधित्व गर्दैछन्। अब हरेक वडाबाट चुनिने 5 मध्ये 2 महिला र 2 महिला मध्ये 1 दलित हुनुपर्नेछ। जस अनुसार स्थानीय तहमा कायम हुने लगभग 8,600 वडाबाट मात्र 14,000 भन्दा बढी दलित सहित महिला चुनिनेछन्, जसले स्थानीय तहमा 20% दलित र 40% महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेछ। यस व्यवस्थाले समावेशी लोकतन्त्रलाई अझ बलियो बनाउने दावी गर्नुहुन्छ कांग्रेस सांसद मिन विश्वकर्मा।
दलित महिलाको सहभागिता सुनिश्चित गरेको छ, सँगसँगै गाउँपालिका र नगरपालिकाका सभाहरूमा महिला, दलित, आदिवासी जनजाति र अल्पसंख्यक समुदायको अधिकारलाई पनि अप्रत्यक्ष निर्वाचनको विधिबाट पुनः फेरि त्यसको सहभागिता सुनिश्चित गरेको छ। त्यसैले हामीले दुईटा कुरा बुझ्नु जरुरी हुन्छ, एउटा चाहिँ हाम्रो मुलुक अब समावेशी लोकतन्त्रमा प्रवेश गर्यो, अर्को विकासको साझेदारीपन तल्लो तहसम्म पुग्छ, यसले आम नेपाली जनतालाई प्रजातन्त्र प्रतिको आकर्षण बढाएको छ।
गाउँपालिका वा नगरपालिकाको प्रमुख र उपप्रमुख मध्ये दलहरूले एकजना महिलालाई उम्मेद्वार बनाउनु पर्ने प्रावधानले स्थानीय तहको कार्यकारी पदमै महिलाको बलियो उपस्थिति हुनेछ। त्यस्तै गाउँ कार्यपालिकामा 4 महिला, 1 दलित सहित अल्पसंख्यक र नगर कार्यपालिकामा 5 महिला, 3 दलित सहित अल्पसंख्यकको प्रतिनिधित्व हुनेछ। यसबाट गाउँ कार्यपालिकामा 2,500, नगर कार्यपालिकामा 1,200 महिला चुनिनेछन्। त्यस्तै गाउँ कार्यपालिकामा झण्डै 1,300 र नगर कार्यपालिकामा दलित र अल्पसंख्यक सहित 750 भन्दा बढी चुनिनेछन्। यसले पछि परेका समुदायलाई राज्य सञ्चालनको मूल प्रवाहमा ल्याउन सहयोग पुर्याउने बताउनुहुन्छ एमाले सांसद रामहरि सुवेदी।
यसले गुणात्मक रूपमा पार्छ नेपालको इतिहासमा सम्भवतः हाम्रो त यो एसियाली कन्ट्रीहरूमा सबभन्दा राम्रो भनेर आएको छ। यसले एक अर्थमा भन्दाखेरि हिजोभन्दा व्यापक तहमा समावेशताको ग्यारेन्टी सुनिश्चित गर्दछ।
जनसंख्याको आधा हिस्सा उठ्ने महिलाको प्रतिनिधित्व अबको स्थानीय चुनावले राज्य सञ्चालनमा बराबरीको अवस्थामा ल्याउनेछ। संविधान सभाका दुईवटा चुनावमा 33% महिला हुनुपर्ने कानूनी व्यवस्था भए पनि त्यस्तो हुन सकेन, तर स्थानीय चुनावले ओडाबाटै महिला, दलित, अल्पसंख्यक अनिवार्य गरेकाले अब गुनासो गरेर बस्ने दिन सकिएको बताउनुहुन्छ कांग्रेस सांसद उषा गुरुङ।
50% हाम्रो अधिकार सुनिश्चित भएको छ, यो अवसरले चाहिँ निश्चितै पनि अब स्थानीय तहबाटै महिलाहरू चाहिँ राजनीतिक र निर्णायक ठाउँमा पनि पुग्ने अवसर प्राप्त भएको छ। यो अवसरलाई चाहिँ महिलाहरूले एउटा ऐतिहासिक अवसरको रूपमा पनि र आगामी दिनमा मुलुक र समाज र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने दिशामा महिलाहरूले नेतृत्व प्राप्त गर्ने चाहिँ ढोका खुलेको छ।
स्थानीय चुनावले राज्यको मूल प्रवाहमा आउन नसकेका समुदायलाई एकैपटक ठूलो जिम्मेवारी दिँदैछ।
यसअघि प्रसारित रिपोर्टमा वडाको संख्या 6800 हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जन जन को आवाज, घर घर को आवाज, हामी सबै नेपाली को आवाज, नेपाल टेलिकम, राष्ट्र को संचार।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालमा मात्र पाइने फल कुन हो?
ए नासपाती, बी लप्सी। यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
सूचना। सम्पूर्ण आम उपभोक्ताहरूको जनस्वास्थ्य रक्षालाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा कुड नियन्त्रण विभागले मनाउँदै आएको खाद्य स्वच्छता दिवस मनाउने क्रममा यस वर्षदेखि फागुन महिनालाई खाद्य स्वच्छता महिना तोकी यो वर्ष 9 राष्ट्रिय खाद्य स्वच्छता दिवस 2073 विभिन्न सचेतनामूलक कार्यक्रमहरूका साथ खाद्य स्वच्छता अभियानको रूपमा देशभरि सञ्चालन गरेको छ। यस अवसरमा सम्पूर्ण खाद्य पदार्थ उत्पादक, विक्रेता तथा आयात निर्यातकर्ता र आम उपभोक्ताहरूलाई सुरक्षित, गुणस्तरीय, स्वच्छ र पोषिलो खाद्य पदार्थहरू मात्र उत्पादन, बिक्री, वितरण, आयात निर्यात, सञ्चय तथा उपभोग गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुरोध गर्दछ। स्वच्छ र पोषिलो खाना, स्वस्थ जीवन हाम्रो चाहना। 9 राष्ट्रिय खाद्य स्वच्छता दिवस 2073 नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा उपभोक्ता जनहितका लागि जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सप्तरीमा प्रहरीको गोली लागेर 2 जनाको ज्यान गयो, एमालेको मेची महाकाली अभियान 3 दिनका लागि स्थगित, स्थानीय तहको केन्द्रको न्यूनतम मापदण्ड बनाउन सरकारद्वारा समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। 2-4 वर्ष अघिसम्म आयातमा मात्रै भर पर्दै आएको औषधिमा विस्तारै नेपाली उत्पादनले बजार जमाउन थालेको छ। अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्ड अनुसार औषधि उत्पादन हुन थालेपछि नेपाली औषधिले विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न सफल भएको हो। विश्व स्वास्थ्य संगठनले मान्यता दिएको असल उत्पादन अभ्यास अर्थात् GMP पूरा गर्न थालेपछि नेपाली औषधि उद्योगले विश्व बजारमा समेत उपस्थिति जनाउन थालेको छ। पीटी लोपचनको रिपोर्ट।
केही वर्ष अघिसम्म विदेशी औषधि नखाई रोग निको हुने अवस्था थिएन। त्यति बेला 10-15 वटा औषधि उद्योगले मात्र औषधि उत्पादन गरिरहेका थिए, त्यो पनि निकै थोरै मात्रामा। जब स्वदेशी लगानीकर्ताले औषधि उद्योगमा हात हाल्न थाले तब यो संख्या बढ्दै अहिले 50 हाराहारीमा पुगेको छ। 49 कम्पनीले त नियमित उत्पादन गरिरहेका छन्। औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसी।
पहिलाभन्दा औषधि क्षेत्रमा नेपाली उद्योग स्वदेशी लगानीहरू प्रविधिको हिसाबले, उत्पादनहरू बनाउने हिसाबले अझै चाहिँ सक्षम र चाहिँ मजबुत हुँदै गइरहेको स्थिति छ। र हालको स्थितिमा 49 हाम्रो रेकर्ड अनुसार चाहिँ सञ्चालनमा हुनुहुन्छ र त्यसमध्येमा धेरै जसो कम्पनीहरूले चाहिँ WHO GMP भन्ने चाहिँ एउटा गुणस्तरको मापदण्ड छ, त्यो पनि उहाँहरूले लिनुभएको छ।
यी औषधि उद्योगले नेपालमा खपत हुने औषधिको झण्डै आधा हिस्सा धान्दै आएको छ। दुई चार थरीका औषधि बाहेक सबैजसो औषधि अब नेपालमै उत्पादन हुन थालेका छन्। अत्याधुनिक प्रविधि र विदेशी औषधिसँग प्रतिस्पर्धा गर्न सक्नु नेपाली औषधि उद्योगको सबल पक्ष हो भन्नुहुन्छ नेपाल औषधि उत्पादक संघका सदस्य दिपेन्द्र प्रधान।
टेक्नोलोजी चेन्ज हुँदै गइरहेको छ र त्यही टेक्नोलोजी चेन्ज भएर अनुसार चाहिँ हामीका चाहिँ मसिनहरू आइपुगेको छ, जसले गर्दाखेरि हाम्रो उत्पादक क्षमता मात्रै होइन कि काम गर्ने हाम्रो चाहिँ वृद्धि विकास पनि भइरहेको छ। यसबाट भोलि गएर चाहिँ यसबाट हामी संसारमा चाहिँ राम्रो औषधि बनाउने एउटा चाहिँ पाटो बन्न सक्छ।
नेपाली औषधि उत्पादकले नयाँ नयाँ औषधि उत्पादनका लागि अनुसन्धानको काम पनि थालेको छ। प्रविधि र गुणस्तर सुधारको लागि नेपाली कम्पनीले विदेशमा ख्याति कमाएको औषधि उत्पादकसँग सहकार्य गरिरहेको बताउनुहुन्छ टाइम्स फार्मास्युटिकल्स गैडाकोटका प्रबन्ध सञ्चालक नारायण बहादुर छेत्री।
टेक्नोलोजी ट्रान्सफर गर्नुपर्छ भनेर बङ्गलादेशको एउटा लिडिङ कम्पनी छ, बङ्गलादेशको नम्बर वान कम्पनी स्क्वायर फार्मास्युटिकलसँग चाहिँ हामी टेक्नोलोजी ट्रान्सफरको हामी पनि समझदारी हामी गरिसकेका छौँ र हामीले टेक्नोलोजी ल्याउनको बापत हामीले चाहिँ केही रकम पनि हामीले पठाइसकेका छौँ र उच्च प्रविधिमा हामी पनि जान कोसिस गरिरहेका छौँ र सँगसँगै निर्यातमा पनि हामी प्रयास गर्छौँ।
औषधि उत्पादनको क्षेत्रमा नेपालमा भित्रिरहेको अत्याधुनिक प्रविधि र लगानी वृद्धिबाट आयात प्रतिस्थापन हुने आशा गर्न सकिन्छ। अहिले पनि धेरै जसो औषधि उत्पादकले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको असल उत्पादन अभ्यास अर्थात जीएमपी पूरा गरेका छन्। यसै कारण कतिपय नेपाली औषधि उद्योगले अफ्रिकी मुलुकमा औषधिको व्यापार गर्न थालेका छन्। औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसी।
एउटा चाहिँ मिनिमम मापदण्ड भनेको गुणस्तर हो, त्यो गुणस्तरमा चाहिँ धेरै जसो देशहरूमा स्ट्रेन्जेन्ट कन्ट्रीहरू जहाँ चाहिँ मतलब अलिक सक्षम छन् विकसित छन् त्योभन्दा धेरै देशहरूले मान्ने भनेको चाहिँ मिनिमम रिक्वायरमेन्ट चाहिँ डब्ल्यूएचओ जीएमपी हो। त्यो हामीले सर्टिफिकेसन शुरू गरिसकेपछि अन्तर्राष्ट्रिय बजारमा चाहिँ अटोमेटिक नै बजार चाहिँ खुलेको हो अफ्रिकाका र विभिन्न साउथ इस्ट एसियाका अनि सर्टन देशहरूमा चाहिँ एक्सपोर्ट चाहिँ भइसकेका छ। बाहिर पठाएकोमा जस्तो नेसनल हेल्थ केयर भन्ने छ, लोमस फार्मास्युटिकल भन्ने छ, उहाँहरू दुईटाले चाहिँ अफ्रिकन कन्ट्रीहरूमा चाहिँ शुरू गरिसक्नु भएको छ।
कुनै समय नेपाली औषधि बजारमा एक छत्र व्यापार गरिरहेको विदेशी औषधिलाई क्रमशः प्रतिस्थापन गरेर विदेशमा समेत बजार प्रवर्धन गर्न सक्नु स्वदेशी औषधि उद्योगको लागि ठूलो सफलता हो। स्वदेशकै उत्पादनले धानिने औषधि आयातमा रोक लगाउने नीति ल्याउने हो भने स्वदेशी उद्योगको अझ प्रवर्धन हुने उद्योगीहरू बताउँछन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। विदेशी लगानी भित्राउन सरकारले समिति गठन गरेको छ। लगानी सम्मेलनमा लगानीकर्ताहरूले उठाएका विषयहरूलाई सम्बोधन गरी लगानी मैत्री वातावरण बनाउन उद्योग मन्त्रालयले आज चारवटा समिति गठन गरेको हो। उद्योग मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्र राज जोशीले नेपाल लगानी सम्मेलनमा लगानीका लागि विदेशी लगानीकर्ताहरूले देखाएको इच्छालाई कार्यान्वयन गर्न आफ्नै अध्यक्षतामा विभिन्न मन्त्रालयका मन्त्रीहरू समेत सम्मिलित विदेशी लगानी सम्बन्धी उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिनुभयो। मन्त्री जोशीले लगानी प्रवर्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्वार नीतिको कार्यान्वयनलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने गरी प्रक्रिया शुरू गरिएको बताउनुभयो। उहाँले सम्मेलनमा प्रतिबद्धता जनाएकाहरूबाट लगानी भित्राउन गठित समिति तथा उपसमितिले आजैबाट काम शुरू गरिसकेको पनि जानकारी दिनुभयो।
विकास निर्माणका क्रममा क्षति भएको भौतिक संरचनाको पुननिर्माणको जिम्मा सम्बन्धित मन्त्रालयले लिनुपर्ने भएको छ। केन्द्रीय खानेपानी पूर्वाधार समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले विकास निर्माणका क्रममा जुन मन्त्रालयले क्षति पुर्याएको हो त्यसको पुननिर्माणको जिम्मा त्यही मन्त्रालयले लिनुपर्ने निर्णय गरेको हो। पछिल्लो समय विकास निर्माणका क्रममा अन्तर मन्त्रालय समन्वय नहुँदा विकास निर्माणका काम भद्रगोल हुँदै गएको भन्दै सम्बन्धित मन्त्रालयसँग बसेर छलफल गरी यस्तो निर्णय गरिएको हो।
रसुवाको उत्तरी क्षेत्रमा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाले 20 महिनाभित्र उत्पादन शुरू गर्ने भएको छ। चिलिमे गाविसको सिम्बुमा निर्माण भइरहेको 14.8 मेगावाट क्षमताको विद्युत गृहमा पानी ल्याउने सुरुङ खोल्ने काम सकिएपछि अब 20 महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको सान्जेन जलविद्युत कम्पनीले जनाएको छ।
व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले बजार अनुगमन सम्बन्धी कानून बनाउन तथा संशोधन चाँडो संसदमा पेश गर्न निर्देशन दिएको छ। समितिको प्रतिवेदन एवं निर्णय कार्यान्वयन तथा अनुगमन उपसमितिको आजको बैठकले बजार अनुगमनका लागि कानून बनाउन र संशोधन गर्न आवश्यक ऐन संसदमा पेश गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। उपसमितिका संयोजक लीता देवी श्रेष्ठले बजार अनुगमनमा आवश्यक पर्ने ऐन नभएको भन्ने तर त्यसका लागि गृह कार्य गर्न ढिलाइ भएकोले मन्त्रालय मन्त्रालयलाई चैत महिनाभित्रै सबै ऐन दर्ता गराउन निर्देशन दिएको बताउनुभयो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41 07 007 98 5 11 72 194।
41 07 007 98 5 11 72 194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01 424 6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकैसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रसुवाको डडुवा 8 सालेटारका थामी समुदायले छोराछोरी पढाउन मासिक 100 रूपियाँ चन्दा संकलन गरेर विद्यालय सञ्चालन गर्दै आएका छन्। स्थानीय थामी समुदायले 2067 सालमा प्राथमिक शिक्षा विस्तार कार्यक्रमको नाममा विद्यालय स्थापना गरेका हुन्। गाउँकै एक महिलालाई शिक्षिका नियुक्ति गरी सञ्चालन गरिएको विद्यालयमा 37 जना बालबालिका पढ़िरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमे थामीले जानकारी दिनुभयो।
निर्माण शुरू भएको 9 वर्ष बित्दा समेत खानेपानी योजना पूरा नहुँदा इलामको पूर्वी भाग समालबुङका 170 घर खानेपानीको समस्यामा परेका छन्। 2064 सालमा 60 लाख रूपियाँ लागतमा निर्माण शुरू भए पनि फलामको पाइप हाल्नुपर्नेमा प्लास्टिकको पाइप हालिएको र सर्वे गलत स्थानबाट भएको भन्दै स्थानीयले अवरोध गरेपछि आयोजना निर्माण शुरू हुन नसकेको हो। खानेपानी तथा सरसफाई योजना अलपत्र भएपछि समालबुङको 2, 3 र 4 वडाका बासिन्दा खानेपानीको समस्यामा परेका छन्। आयोजनाबारे सम्बन्धित संस्थालाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरिएको उपभोक्ता समितिका अध्यक्ष फुर्बा घिसिङले गुनासो गर्नुभयो।
86 वर्षीय मीनबहादुर शेरचनले सगरमाथा चढ्ने तयारी गर्नुभएको छ। मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको जानकारी दिएको हो। सन् 2015 सगरमाथा आरोहणको तयारी गर्दै गर्दा भूकम्पका कारण जान नसकेपछि अहिले अभियान नै चलाएर सगरमाथा पठाउन लागि अभियानले जनाएको छ। यसअघि शेरचनले 76 वर्षको उमेरमा सन् 2008 सगरमाथा आरोहण गर्नुभएको थियो।
सिराहाको सनहैठामा आज बिहान आगलागी हुँदा 5 लाख भन्दा बढ़ीको क्षति भएको छ। स्थानीय राजकुमार यादवको गोठबाट शुरू भएको आगोले विनोद यादवको घर समेत जलेर क्षति पुगेको हो। त्यसै गरी सिराहाको मिर्चैया नगरपालिका 6 घरेमा पर्ने चुरे जंगलमा हिजोदेखि लागेको डढेलो नियन्त्रणमा आएको छ। 3 वटा बारूण यन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो।
आजदेखि 8 हेम्जा आलु महोत्सव शुरू भएको छ। सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ विष्णुपादुका क्लबले आयोजना विष्णु पादुका क्लबको आयोजनामा पोखराको हेम्जामा शुरू महोत्सव चैत 1 गतेसम्म चल्नेछ। महोत्सवमा 21 जना कृषकले उत्पादन गरेका 30 टन आलुको पहाड़ बनाइएको छ। आलुको थुप्रोबाटै ग्राहकले प्रति किलो 32 रुपियाँमा आलु किन्न सक्ने संयोजक जयराम तिमल सिन्हाले जानकारी दिनुभयो।
कपिलवस्तुको चन्द्रौटा कृष्णनगर सड़क खण्डको घोराही नजिक ट्र्याक्टर दुर्घटनामा परि 2 जनाको ज्यान गएको छ। दुर्घटनामा परि LU1T5403 नम्बरको ट्र्याक्टरमा रहेका कृष्णनगर नगरपालिका छिटौनीका सन्तोष यादव र मणिहारको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै बाँकेको पार्वतीपुरमा भएको जीप दुर्घटनामा नेपालगंज उपमहानगरपालिकाका मोहम्मद सकिल हलवाईको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
मेरो पनि भन्नु छ।
आन्दोलन भन्दै पोलियो थोपा नखुवाउने स्वास्थ्य कर्मीलाई निलम्बन गरिएको खबरमा कृष्णदेव आचार्य ट्वीट गर्नुहुन्छ, आन्दोलनका नाममा अबोध बालबालिकालाई पोलियो थोपा खानबाट वञ्चित गर्नेलाई कार्यवाही गरेर एकदम सही गर्यो सरकारले।
फेसबुकमा दधिराम ओलीले लेख्नु भएको छ, अब हरेक कुराको मागको हद भइसक्यो, सरकारले तोकेको नियम विपरीत आन्दोलन र आम हड़ताल गर्नेलाई यसरी नै कार्यवाही गर्नुपर्छ।
यसै विषयमा विनोद शर्माको ट्वीट छ, पोलियो थोपा खान पाउने बालबालिकाको अधिकारमा कुठाराघात गर्ने स्वास्थ्य कर्मीलाई निलम्बन मात्रै होइन बर्खास्त नै गर्नुपर्छ।
एमालेको मेचीकाली अभियानका क्रममा सप्तरीमा तनाव भएको विषयमा पर्वते कान्छो लेख्नुहुन्छ, यो त ठिक भएन, लोकतन्त्रमा शान्तिपूर्ण रूपले भेला भएर विचार अभिव्यक्त गर्न जो कोहीले पनि पाउँछ, विचारसँग विचारले नै प्रतिवाद गर्न सक्नुपर्छ, न कि ढुङ्गा मुढा र शक्ति प्रदर्शनले। मोर्चा सम्बद्ध दलले मधेसमा मोर्चा बाहेकका नागरिक पनि बस्छन् भन्ने ख्याल गर्नु पर्यो।
फेसबुकमा विनोद गेवाली लेख्नुहुन्छ, शान्तिपूर्ण कार्यक्रम गर्न रोक्नु मधेसको उदण्ड स्वभाव हो भने एमाले बलिरहेको आगोमा घिउ थप्ने काम नगर्नुपर्ने हो, त्यसैले दुवै पक्षले संयमता अपनाउनुपर्छ।
तर अर्जुन भट्टराईको ट्वीट छ, काठमाडौँमा हुँदा मधेस नसम्झिने तर अभियान लिएर जाँदा एमाले नेताहरूले मधेसमा लगाइने पोसाक लगाउनु त्यति जायज लागेन, काठमाडौँमा हुँदा पनि मधेस र मधेसी सम्झिनु पर्यो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुनिता पहरी। नेपाल दर्पणमा अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन WHOले वायु प्रदूषण र दूषित खानपानले विश्वमा वर्षेनी 17 लाख बालबालिकाको ज्यान जाने गरेको जनाएको छ। फोहोर र प्रदूषित वातावरणका कारण बालबालिकालाई निमोनिया, झाडा पखाला र मलेरिया जस्ता रोग लाग्ने र वार्षिक 17 लाख बालबालिकाको ज्यान जाने गरेको WHOको अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। प्रदूषणले 5 वर्ष मुनिका बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्दै गएको भन्दै दूषित पानी र हावा यसको मुख्य कारण भएको जनाएको छ। यस्तै बालबालिकाको छेउमै चुरोट तथा सुर्तीजन्य पदार्थ खाने र पोषणयुक्त खानाको अभावले बालबालिकाको स्वास्थ्य जोखिममा परेको WHOको अध्ययनले जनाएको छ। प्रदूषणले मुटु सम्बन्धी समस्या, स्ट्रोक अनि क्यान्सरको समेत खतरा हुने अध्ययनमा उल्लेख छ। WHOले बालबालिकाको सुरक्षाका लागि सम्बन्धित राष्ट्रले ध्यान दिनुपर्नेमा जोड़ दिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। इटहरीमा चलिरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिमाञ्चल र सशस्त्रको एपीएफ क्लब खेल्ने भएका छन्। आज भएका सेमी फाइनलमा सुदूरपश्चिमाञ्चलले पश्चिमाञ्चललाई र एपीएफले पूर्वाञ्चललाई हराउँदै फाइनल पुगेका हुन्। पहिलो खेलमा पश्चिमाञ्चलले दिएको 90 रनको लक्ष्य सुदूरपश्चिमाञ्चलले 17.4 ओभरमा भेट्टाएको हो। त्यस्तै दोस्रो खेलमा एपीएफले पूर्वाञ्चललाई 7 रनले हराएको हो। फाइनल खेल पर्सी हुनेछ।
दोस्रो टेस्टको दोस्रो पालीमा भारतले सामान्य प्रदर्शन गरेको छ। पहिलो पालीमा 87 रनले पछि परेको भारतले दोस्रो पालीमा आज तेस्रो दिनको खेल सकिँदासम्म 4 विकेट गुमाएर 213 रन बनाएको छ र भारतले समग्रमा 126 रनको अग्रता लिएको छ। 120 रनको अवस्थामा 4 विकेट गुमाएर दबावमा परेको भारतलाई उकास्न चेतेश्वर पुजारा र अजिङ्क रहानेले सम्हालिएको प्रदर्शन गरेका छन्। पुजारा 79 तथा रहाने 40 रनमा नट आउट छन्। पहिलो पालीमा भारतले 189 तथा अस्ट्रेलियाले 276 रन बनाएको थियो। 4 टेस्टको श्रृंखलामा पाउना टोली अस्ट्रेलिया 1-0 अघि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सप्तरीमा प्रहरीको गोली लागेर दुईजनाको ज्यान गयो। एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित।
स्थानीय तहको केन्द्रको न्यूनतम मापदण्ड बनाउन सरकारद्वारा समिति गठन। पूर्वाधारमा एकरूपता ल्याउन र विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्य।
विदेशी लगानी भित्र्याउन सरकारद्वारा चारवटा समिति गठन। लगानी र नयाँ प्रविधिको प्रयोग बढेसँगै नेपालमा उत्पादित औषधि विदेशमा समेत निर्यात।
प्रदूषण र दूषित खानपानले पाँच वर्ष मुनिका बालबालिकाको स्वास्थ्य जोखिममा। वर्षेनी 17 लाख बालबालिकाको ज्यान जाने गरेको डब्ल्यूएचओको अध्ययन।
र प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिमाञ्चल र एपीएफ क्लब खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।